22 सितंबर 1979 मौलाना सैयद अबुल आला मौदूदी साहब का यौमे वफात है, अभी ही गुज़रा। मौलाना मौदूदी के साथ आपका ताल्लुक़ बहुत पुराना है, नौजवानी के अंदर उसका आगाज़ हुआ और वक्ता फ़वक्ता हम आपसे सुनते भी रहते हैं मौलाना की जो इल्मी फ़िक्री खिदमात, उनका जो असर है मुस्लिम तहज़ीबी रिवायत पर। लेकिन आज मैं चाहता हूँ, उनका यौम वफात अभी गुज़रा है, इसकी मुनासबत से कुछ उनकी ज़िंदगी की यादें आपके साथ हम ताज़ा करें। मैं पूछना ये चाहता हूँ आपसे कि आपका एक नौजवानी में उनसे ताल्लुक़ हुआ, करीब रहने का मौका मिला, उनकी ज़ाती ज़िंदगी, मामूलात, मामलात, डिसिप्लिन और फिर उनकी जो शख्सियत के अंदर एक बुलंदी और रिफ़त और फिर इखलाकी वजूद की जो पाकिज़गी के हम वाक़यात सुनते हैं, कुछ आप अपनी ज़ुबानी बताएं, आपके क्या एक्सपीरियंस रहे और आपके क्या तासुरात हैं उनकी शख्सी हैसियत के हवाले से।
इससे पहले मैं दो बातों की वजाहत कर दूं। एक ये कि बहुत सी शख्सियात के बारे में आप पूछते रहते हैं, अंदाज़ा होता है कि शायद कुछ एक सिलसिला ही आपने शुरू कर दिया है। उसमें मैंने बाद ऐसी शख्सियात के महासिन बयान किए हैं या उनकी खूबियों की तरफ लोगों को तवज्जो दिलाई है, जिनके बारे में लोग जानते हैं कि मैं उनसे बहुत सख्त इख्तलाफ रखता रहा हूँ। मैं ये चाहता हूँ कि ये रवायत इस उम्मत में डाली जाए कि किसी शख्स से, वो बड़े से बड़ा आदमी हो सकता है, इख्तलाफ़ एक और चीज़ है और उसकी अज़मत के एतराफ़ में बुख़ल एक बिल्कुल दूसरी चीज़ है। बहुत गैर मामूली शख्सियात होती हैं, वो किसी शोबे में, किसी फ़न में इम्तियाज़ हासिल कर लेती हैं, उनके गैर मामूली असरात होते हैं, वो अपने नुक्ता नज़र के साथ एक कमिटमेंट रखने वाली शख्सियात होती हैं, जिस चीज़ को वो अपने लिए सही समझती हैं उसी का मुजस्मा बनकर दुनिया में ज़िंदगी बसर करती हैं, उनकी कदर करनी चाहिए, उनकी इज़्ज़त करनी चाहिए। ये दुनिया अल्लाह ताला ने इख्तलाफात ही के साथ बनाई है, अल्लाह की स्कीम यही है, यहाँ सब लोग एक नुक्ता नज़र के नहीं हो सकते। तो हमारे यहाँ एक बहुत बड़ी गलती या एक बहुत ही गलत रवैया ये पैदा हो गया है कि जिस शख्स से आप इख्तलाफ़ करते हैं, और वो इख्तलाफ़ मैंने जिस तरह कैज़ किया कि वो नज़री भी होता है, बाद वक़्त अमली नौयत का होता है, यानी एक शख्स के फ़िक्र से या एक शख्स के काम से कुछ नुकसानात होते हैं जिनकी तरफ आप तवज्जो दिलाते हैं, लेकिन ये बिल्कुल एक अलग बात है। फ़िक्र क्या था, पस मंज़र क्या था, शख्सियत क्या थी, उसमें जो शख्सी अज़मत के पहलू थे वो क्या क्या पहलू थे, ये उसी तरह कायम रहते हैं। मैं इमाम गज़ाली ने जो ताबीर की है दीन की, जिसको सूफियाना ताबीर हम कहते हैं, या शेख अकबर इब्ने अरबी ने जो ताबीर की है, उससे सख्त इख्तलाफ़ रखता हूँ। लेकिन ये दोनों बुज़ुर्ग बड़ी गैर मामूली हस्तियाँ हैं, इनके इल्म के मामले में दो राय नहीं हो सकती, यानी ये वही अबाकिरा में से हैं जो एक किसी भी कौम के अंदर गैर मामूली लोग पैदा होते हैं उनमें से। तो एक बात मैं अर्ज़ करना चाहता हूँ। दूसरी बात ये है कि शख्सियात जब आप ख़ास तौर पर मज़हबी पस मंज़र में देखते हैं, तो इसमें एक वो शख्सियात हैं जो किसी ख़ास इल्म और फ़न में अपना इम्तियाज़ पैदा करती हैं, जैसे फ़िक्र में हम इमाम अबू हनीफ़ा का ज़िक्र करते हैं, इमाम मालिक का, इमाम शाफ़ी का, अहमद बिन हम्बल का और दूसरे बाज़ अइम्मा का ज़िक्र करते हैं, नहब में सीबे का ज़िक्र करते हैं, ज़मख़्शी का ज़िक्र करते हैं, फर्रा का ज़िक्र करते हैं, इसी तरह लुगत में खलील बिन अहमद का ज़िक्र करेंगे या बाद के लोगों का ज़िक्र करेंगे। तो दुनिया में जितने भी उलूम हो सकते हैं उनमें कुछ लोग अपने अपने इल्म में मुमताज़ होते हैं, तो इस तरह मज़हबी उलूम में भी अपने इम्तियाज़ात हैं। अब जो हैसियत मसलन उसूल में इमाम शाफ़ी की है या शातबी की है या मिसाल के तौर पर इब्ने हज़म की है, तो ये अपनी जगह एक इम्तियाज़ रखती है। एक दूसरा पहलू जिसकी तरफ मैंने लोगों को बहुत तवज्जो दिलाई है, वो ये है कि ऐसे जलीलुल कदर अहले इल्म पैदा हुए हैं हमारे यहाँ कि जिन्होंने किसी एक फ़न में नहीं बल्कि पूरे के पूरे दीन की ताबीर करने में बड़ी गैर मामूली खिदमत अंजाम दी है। यानी एक तो यह ना कि आपने फ़िक्र में काम किया, आपने लुगत में काम किया, आपने इल्म कलाम में काम किया, ये मुख्तलिफ़ फ़नून है। आजकल की ताबीर में लोग इसको इस तरह समझ सकते हैं कि जैसे तिब में हम कहते हैं कि फ़लाँ साहब जो हैं वो दिल के डॉक्टर हैं और फलां साहब आँख के डॉक्टर हैं और फलां साहब दांतों के डॉक्टर हैं, तो इस तरह फ़नून में इम्तियाज़ लेकिन बैसियत मजमू पूरे के पूरे दीन की ताबीर का काम बाज़ लोगों ने किया है, जिसकी एक बड़ी मिसाल इमाम गज़ाली, उनकी अहयाउल उलूम दीन की सूफियाना ताबीर का शाहकार है और उसी में फिर उन्होंने कीमियाए सआदत के नाम से उसका खुलासा लिखा है। यही कम व बेश हैसियत इबन तैमिया की और उनके शागिर्द इबन कय्यम की है, यानी जो दीन की सलफ़ी ताबीर है जिसमें रवायत को असल हैसियत हासिल है, उसका बड़ा ही गैर मामूली नमूना आपको इन दोनों बुज़ुर्गों के यहाँ मिलता है। ये मैं जिस पहलू की निशानदेही कर रहा हूँ ये कोई आसान चीज़ नहीं है, यानी किसी एक फ़न में इख्तिसास वो भी अपनी जगह बड़ी गैर मामूली बात है, लेकिन बैसियत मजमू पूरे दीन के माखज को सामने रख कर दीन का मकसद क्या है, दीन के मुख्तलिफ अहकाम का रब्त क्या है, क्या चीज़ें हैं कि जिनको आप एक रब्त निज़ाम में लाते हैं तो उससे दीन की एक तस्वीर बनती है, पूरी दीनी शख्सियत क्या चीज़ होती है, दीन की मुख्तलिफ इस्तलाहात किस तरह एक दूसरे के साथ मिलकर एक तसव्वुर आपके सामने लाती हैं, ये बहुत बड़ा काम होता है। यानी इसमें आसान नहीं होता तमाम मामलात को एक रब्त निज़ाम देना, तो सलफ़ी ताबीर की वो नुमाइंदगी करते हैं। फिर ये कि हमारे यहाँ जो इल्म कलाम की रवायत पैदा हुई, इसी तरह सूफियाना ताबीर मैंने ज़िक्र किया, इन दोनों चीज़ों को भी सामने रखें और हमारे यहाँ मुहद्दिसीन ने जो काम किया उसको भी सामने रखें, तो एक बड़ी जामे सिफात शख्सियत शाह वलीउल्लाह की, यानी हिंदुस्तान भी इसमें पीछे नहीं रहा। शाह वलीउल्लाह का मामला ये है कि उन्होंने भी, आप उनकी हुज्जत को देखिए, आप उनकी तफ़ीमात को देखिए, आप उनकी बाकी किताबों को देखिए, ख़ास तौर पर हुज्जतुल्लाह अल-बालिगा, तो वो भी पूरी एक जामे तस्वीर दीन की बनाते हैं, यानी फ़लसफ़ा क्या है, किस चीज़ के ऊपर बुनियादें रखी गई हैं, अहकाम का बाहमी रब्त क्या है, उनकी हिकमत क्या है, फिर पूरे दीन का तारीखी पस मंज़र किस तरह से मुतय्यन होता है, तो उस पर वो बड़ी बेनज़ीर किताब है जो उन्होंने लिखी है। मैं फिर यहाँ अर्ज़ कर दूँ कि इसका मतलब ये नहीं होता कि हर चीज़ से इत्तफ़ाक़ किया जा रहा है, यानी दीन की सूफियाना ताबीर का मैं नाकिद हूँ, लेकिन वो एक पूरी ताबीर है, यानी उसको सामने रख कर आप दीन की एक तस्वीर बनाते हैं, गलत या सही एक बिल्कुल अलग चीज़ है। तो इसमें अगर आप देखिए तो इस तरह के मैंने अर्ज़ किया कि इमाम गज़ाली और शेख अकबर इबन अरबी, इसी तरह इबन तैमिया और उनके शागिर्द इबन कय्यम, इसी तरह शाह वलीउल्लाह, तो मौलाना मौदूदी का काम भी इस मामले में इसी दर्जे का है, यानी उन्होंने दीन की जिसको हम आजकल सियासी ताबीर कहते हैं वो की है, जिस तरह दीन की एक सूफियाना ताबीर है उसी तरह दीन की सियासी ताबीर। इस वक्त आप अगर पूरी मुसलमान उम्मत पर निगाह डाल के देखें तो 80-90% लोग तो इमाम गज़ाली ही की ताबीर पर खड़े हैं, लेकिन अगर किसी मुकाबिल में ताबीर ने अपनी जगह बनाई है और बहुत लोगों को मुतासर किया है और नौजवानों को मुतहर्रिक किया है और दुनिया भर की तहरीकों के लिए महमेज का काम दिया है, आप इख्वान को देखें, माशूमी को देखें, आप मलेशिया के अंदर जो इस्लामी तहरीकें हैं उनको देखें, आप तुर्की में देखें, ईरान में देखें, तो इसमें नौजवानों को मुतहर्रिक करने, इनकलाब का दाइया पैदा करने, सियासी जद्दोजहद को अपनी मंजिल करार देकर मैदान में निकलने के लिए जो इल्मी लिहाज से एक जामे तरीन ताबीर है वो मौलाना सैयद अबुल अला साहिब मौदूदी ने पेश की है। जब ये बात कही जाती है तो इसका हरगिज़ ये मतलब नहीं होता कि दूसरे अहले इल्म ने इस पर काम नहीं किया होता, यानी बेशुमार चीज़ें हैं कि जो मसलन आपको सियासी पहलू से उलमाए देवबंद के यहाँ मिलेंगी, आपको उलमाए बरेली के यहाँ मिलेंगी, आपको अहले हदीस हज़रात के यहाँ मिलेंगी, आपको इसी तरीके से आलम अरब के बहुत से लोगों के यहाँ मिलेंगी, बहुत से इम्तियाज़ात आपको हसनुल बन्ना के यहाँ नज़र आएंगे, लेकिन जिस तरह से खालिस इल्मी बुनियादों पर मौलाना सैयद अबुल अला साहिब मौदूदी ने इसको बयान किया है वो आपको कोई दूसरी मिसाल नहीं मिलती। ख़ुद इख्वान के लोग अगर उनको इमामुद दुआत कहते थे, यानी इस्लामी इनकलाब जिसको कहा जाता है, ये दौरे हाजिर की एक ताबीर है, इसके दाइयों के वो इमाम हैं, तो इसमें कोई शुबा नहीं है। ये मैं चाहता हूँ कि ये मालूम हो कि मौलाना मौदूदी, मौलाना सैयद अबुल अला साहिब मौदूदी का काम कोई जुज़वी नौयत का काम नहीं है, यानी वो उलमा में से एक आलिम नहीं है महज, علماء تو بہت سے پیدا ہوتے رہتے ہیں، یعنی آپ کے مسجد میں جو مولوی صاحب ہوتے ہیں وہ بھی ایک درجے میں عالم ہوتے ہیں، اسی طرح جو مدرسوں میں مختلف علوم و فنون پڑھاتے ہیں وہ بھی عالم ہی ہوتے ہیں، لیکن ان کے کام کی نوعیت یہ ہے کہ اگر آپ پوری مسلمانوں کی 12، 13، 14 صدیوں کی تاریخ اٹھائیں اور اس میں اس پہلو سے دیکھیں کہ پورے دین کو جامعیت کے ساتھ ایک تعبیر کی صورت دے دینا، یہی چیز ہے کہ جس کو سامنے رکھ کر ہمارے زمانے کے ایک اور بڑے عالم مولانا وحید الدین خان صاحب نے تعبیر کی غلطی لکھی۔ تو پورے دین کی تعبیر کر کے اس کو ایک نظام کی حیثیت سے پیش کرنے کا کام کیا مولانا سید عبدالرحمٰن صاحب مدودی نے۔ آپ جانتے ہیں کہ میں اس سے شدید اختلاف رکھتا ہوں، اختلاف اپنی جگہ لیکن کام کی اہمیت اپنی جگہ۔ جب اس درجے کی ایک تعبیر سامنے آ جاتی ہے تو جس طرح کہ میں نے عرض کیا کہ پھر وہ بے شمار لوگوں کو متاثر کرتی ہے، وہ اپنے فلسفے کے لحاظ سے، اپنے اطلاقات کے لحاظ سے، اپنی جامعیت کے لحاظ سے، جو چیز اس میں آپ کے لیے ایک دائیہ بن کے آپ کے پورے وجود کے اندر حرکت پیدا کر دیتی ہے، اس کے اعتبار سے بڑی غیر معمولی چیز ہوتی ہے۔ تو نوجوانی کے زمانے میں کئی بار عرض کر چکا ہوں کہ ہم بھی اس سے متاثر ہوئے۔ میں نے بتایا تھا آپ کو اس سے پہلے بھی گفتگو کرتے ہوئے کہ میں جب مدرسے میں تھا تو میرے اساتذہ میں دو غیر معمولی شخصیات تھیں، یعنی سید شیر محمد صاحب، وہ ہمارے اسکول کے صدر مدرس تھے، اور نصیر الدین ہمایوں صاحب، وہ تاریخ پڑھاتے تھے۔ تو ان دونوں اساتذہ کے زیر اثر مولانا سید عبداللہ صاحب مودودی سے میرا تعارف ہو گیا اسی زمانے میں، اور میں نے پہلی مرتبہ مولانا کو، میں جب نمی جماعت میں پڑھتا تھا، 66 کی بات ہوگی، پہلی مرتبہ اس وقت ان کو دیکھا یہیں لاہور میں۔ اور اگر آپ واقف ہیں اس بات سے تو لاہور میں ایک YMCA ہال ہے، اس میں ان کی تقریر پہلی مرتبہ سنی۔ تو مولانا سید عبداللہ صاحب مودودی کی ایک تو جو ہمارے علم کی تاریخ ہے اس میں یہ حیثیت ہے، یعنی وہ گویا ایک پوری کی پوری تعبیر کے بانی ہے، اور وہ تعبیر ایسا نہیں ہے کہ کہیں کاغذوں میں آئی اور بس اس کے اندر بند رہی، اس کو کسی لائبریری میں رکھ دیا گیا یا کسی کتاب کے اندر اس کو آپ پڑھ سکتے ہیں۔ اس کے اثرات ہوئے دنیا بھر میں، اس کے اثرات ہوئے، اس کا ایک دور ہے۔ آپ کہہ سکتے ہیں کہ جو پچھلی صدی تھی ہماری، اس ساری صدی میں اس تعبیر نے بے شمار لوگوں کو حرکت کرنے پہ آمادہ کیا، اور انہوں نے اپنی زندگیاں اس کے لیے لگا دیں، اور بہت تحریکیں اٹھیں اس کے نتیجے میں، بڑی امیدیں پیدا ہوئیں، لوگوں نے خیال کیا کہ ایک انقلاب آئے گا، اور لوگ اس انقلاب کے نتیجے میں دنیا میں ایک مرتبہ پھر خلافت راشدہ کا نمونہ دیکھیں گے۔ یہ سب چیزیں آسان نہیں ہوتیں، یہ پیدا کیں مولانا سید عبدالرحمٰن صاحب مودودی نے۔ اس کے بعد ظاہر ہے کہ پھر اور تحریکیں بھی اٹھیں جن میں کچھ دہشت گردی پیدا ہو گئی، اور اس طرح کے اسباب ہوئے، وہ اخوان کے زیر اثر بھی اٹھیں، اور وہ یہاں ہمارے ہاں بھی ہوئیں۔ وہ ایک الگ بحث ہے، یعنی کسی تعبیر کی بنیادی غلطی کیا تھی، اس میں استدلال میں کیا خامی تھی، وہ نتائج کے لحاظ سے کیسی مہلک ثابت ہوئی، میں اس وقت اس پر نہیں گفتگو کر رہا ہوں، اور بہت سے مواقع ہیں اس پر گفتگو کرنے کے۔ یہ بتا رہا ہوں کہ علم کی دنیا میں ان کی عظمت کا معاملہ کیا ہے۔ یہ تعبیر جو انہوں نے پیش فرمائی تو ظاہر ہے اس کے ساتھ پورے دین پر کام بھی کیا ہے، یعنی تفہیم القرآن جیسی تفسیر لکھی ہے قرآن مجید کی، اسی طرح رسائل و مسائل جیسا مجموعہ، جو آپ کہہ سکتے ہیں کہ عام آدمی کو اگر دے دیا جائے تو 5-6 جلدیں پڑھنے کے بعد وہ بھی عالم بن جاتا ہے، اور پھر لکھنے کا جو سلیقہ ان کا ہے، وہ ایک بڑے انشا پرداز ہیں، اپنی بات کہنے کے اپنے ہی انداز رکھتے ہیں، ایک صاحب طرز لکھنے والے ہیں۔ اگر کسی چیز کے بارے میں فیصلہ کر لیں کہ آپ کے ذہن میں اتارنی ہے، تو یہ میں کوئی حجب میں بات نہیں کہہ رہا، غلط سے غلط بات کو بھی اتارنے کی صلاحیت رکھتے ہیں، بہت غیر معمولی صلاحیت ہے یہ ان کے اندر۔ تو ہم لوگ بھی، میں نے جس طرح کہ عرض کیا کہ ان کی تقریر سے، گفتگو سے، ان کی کتابوں سے، ان کی اس تعبیر سے متاثر ہوئے، اور ہم لوگ کیا، یعنی اگر آپ غور کر کے دیکھیں تو اس وقت کے ہندوستان میں جتنے بھی غیر معمولی ذہین لوگ تھے، سب کے سب وابستہ ہو گئے۔ یعنی اگر آپ دیکھیں تو نوجوانوں میں دیوبند کے گلے سرسبت تھے مولانا منظور نعمانی صاحب، وہ بھی متاثر ہوئے۔ اسی طرح ندوے میں سید سلیمان ندوی، تو خیر بزرگوں میں ہے، یا مولانا ابوالکلام آزاد، ان کے متاثر ہونے کی تو کوئی وجہ نہیں ہو سکتی تھی، لیکن مولانا علی میاں آئے ان کے پاس۔ اسی طرح مدرسۃ الاصلاح، مدرسہ فراہی، اس میں مولانا امین حسن اصلاحی کی شخصیت کوئی معمولی شخصیت نہیں ہے، وہاں مدرسۃ الاصلاح میں مولانا اختر احسن تھے، तो ये सब लोग भी मुतासर हुए और शामिल हुए उनके साथ, उनकी जद्दोजहद में शामिल हुए, सब लोगों ने तहसीन की उनकी। ये आसान काम नहीं होता कि एक आदमी इतने बड़े पैमाने पर अपने ज़माने के इल्म को, अपने ज़माने की दानिश को अपने साथ आने के लिए आमादा कर दे। जो चीज़ें उन्होंने लिखीं उनकी उनके बुज़ुर्गों ने भी तहसीन की। मौलाना अबुल कलाम आज़ाद तो ज़ाहिर है कि बुज़ुर्गों ही में थे, उन्होंने तहसीन की। अल्लामा इकबाल ने उनकी अलजहाद फिल इस्लाम की बहुत तहसीन की। अब मैं फिर अर्ज़ कर दूँ कि यहाँ इख्तलाफ़ इत्तेफाक़ ज़ेर बहस नहीं है, यानी एक शख्स की ज़ुबान, अदब, कलाम, इस्तदलाल, लिखने के तरीके, मवाद जमा करने के तरीके, उसकी वसअत मुताला, जिस तरह से उसने पूरे नज़म को सामने रख कर चीज़ें बयान की, उससे बहुत लोग मुतासर हुए, बहुत लोग करीब भी आए। तो हम नौजवान भी अपने ज़माने में मुतासर हुए। जब मेरे जलीलुल कदर उस्ताद मौलाना अमीन हसन इस्लाही उनके साथ आ गए, यानी अपना मदरसा छोड़ दिया और ये मालूम है कि पठानकोट में मुंतकिल हो गए, और फिर लाहौर भी उनके साथ आए और कमो बेश 15-16 साल तक उनके साथ रहे। फिर उसके बाद वसलो फसल की एक दास्तान है, वो इस वक्त छेड़ने का महल नहीं है। तो बहरहाल मैं गुजारिश कर रहा था कि इतने बड़े पैमाने पर असरात भी हुए। फिर जब उनकी तसनीफ़ात के अरबी ज़ुबान में तर्जमे हुए और आलम इस्लाम में ये बात पहुँची, तो वहाँ भी लोग बहुत मुतासर हुए, हुक्मरान भी मुतासर हुए। डॉक्टर इसरार अहमद साहब ने लिखा है एक मरतबा कि मैं भी इत्तेफाक से वहाँ गया हुआ था और मौलाना सैयद अबुल्ला साहब मौदूदी भी अरब में गए हुए, सऊदी अरब में, तो मैंने देखा कि बिल्कुल बादशाहों का सब प्रोटोकॉल उनको दिया जा रहा है उस मौके के ऊपर। और इसी तरह वो राबता में दूसरी जगहों पर भी इसी इम्तियाज़ के साथ शरीक रहे और उनकी दावत या उनके पैगाम को एक पज़ीराई हासिल हुई। ये मालूम है कि आलम इस्लाम ने, जैसे वहाँ नोबेल इनाम है, तो यहाँ जो फैसल अवार्ड का इजरा किया तो सबसे पहला उन्हीं को दिया गया। तो इस लिहाज से उनकी शख्सियत का एतराफ़ भी हुआ, आलमी सतह पर एतराफ़ हुआ कि उन्होंने दीन की क्या खिदमत की है और क्या काम किया है। किताबें दुनिया की सारी ज़ुबानों में तर्जमे हुई, बहुत से लोग थे कि जो इस्लाम की तरफ आए उनकी चीज़ें पढ़कर, और एक पूरी ताबीर की हैसियत से दुनिया भर की यूनिवर्सिटियों में उस पर काम हुआ, बहुत लोगों ने मकाले लिखे, और वो पूरा का पूरा एक अहद है जिस पर आप हर तरफ उनके असरात देखते हैं, यानी रियासतों पर असरात देखते हैं, उस वक्त की सियासत पर असरात देखते हैं, नौजवानों पर असरात देखते हैं, यूनिवर्सिटियों में लोग काम कर रहे हैं उन पर असरात देखते हैं। तो इस लिहाज से अगर कहा जाए तो इल्मी और फिक्री सतह पर हमारे यहाँ बर्र सगीर में जो एक ख़ास दौर है, उसमें मौलाना अबुल कलाम आज़ाद, अल्लामा इकबाल और मौलाना सैयद अबुल्ला साहब मौदूदी, ये तीन लोग हैं कि जिन्होंने जदीद नस्लों को बहुत मुतासर किया, गैर मामूली तरीके से मुतासर किया। तो मौलाना की शख्सियत के पहलू, शख्सी लिहाज से मैं आपसे अर्ज़ करूं कि मैं तो खैर बहुत उनकी मजलसों में बैठा और मुझे ये सआदत हासिल है कि मैं उनके पास एक लिहाज से साथ वाले घर में रहा हूं, बहुत नमाज़ें उनके साथ पढ़ी हैं, उनकी ज़ाती लाइब्रेरी से बहुत कुछ इस्तेफादा किया है, और वो बहुत शफ़क़त फरमाते थे। मैं बिल्कुल इसी तरह महसूस करता हूँ जैसे कि एक बाप अपने बच्चों पर शफ़क़त फरमाता है। अब भी मैं उनके साथ बेपनाह मोहब्बत करता हूँ और मेरे दिल में उनकी बड़ी इज्जत है। मैं जानता हूँ कि उनकी वसअत मुताला का क्या आलम था, वो चीज़ों पर कितनी गहरी नज़र रखते थे, तजिया कितना उम्दा करते थे, उनके अंदर शराफत, तहजीब के क्या मकामात थे। तो वो एक बड़ी बेमिसल शख्सियत थे। मैंने कई मरतबा अर्ज़ किया है कि गोया फितरत की जितनी खूबियाँ हैं एक शख्स की शख्सियत में जमा हो गई। यानी वो एक अल्लामा इकबाल ने कहा है ना कि दरियाओं के दिल जिससे दहल जाए वो तूफ़ान, और वो तूफ़ान भी थे। यानी उनकी बाज़ तकरीर आप देखें 1963 में जिस शान के साथ उन्होंने वो जलसा किया है, और फिर जब वाला बख्श शहीद हुआ, फिर जिस तरह से उनको मौत की सज़ा सुनाई गई, मौत की कोठरी में जिस शान के साथ गए, तो वह पूरी उनकी ज़िंदगी जो है वो अजीमत के लिहाज से देखें, इस्तकामत के लिहाज से देखें, अपने मिशन से ताल्लुक़ के लिहाज से देखें, अपनी जमात की तंजीम, उसमें जिस तरह के उन्होंने रवैये अख्तियार किए, वो बड़ी बेमिसाल ज़िंदगी है। मैंने कई मरतबा लोगों को तवज्जो दिलाई है कि उनको देखना चाहिए कि आला अखलाकियात क्या होती है, एक आलिम गुफ्तगू कैसे करता है, सवाल का जवाब किस तरीके से देता है। यानी वो इतनी शाइस्तगी और ऐसी तहजीब का नमूना थे, वह एक नस्तालीक शख्सियत थी। मालूम होता था कि किसी पहलू से भी आप उनको एक मिसाली शख्सियत के तौर पर पेश कर सकते हैं। मेरा अपना उनके साथ जिस तरह का ताल्लुक रहा, बात को बहुत बेतकल्लुफ़ी गुफ्तगुएं भी उनके साथ हुई हैं। एक ज़माना रहा कि जिसमें मुझे ये अंदाज़ा हुआ कि आम दिनों में تو مولانا کے ساتھ اس طرح گفتگو کرنی مشکل ہوتی ہے، آپ وقت لے کے جاتے ہیں ملتے ہیں، یا شام کی مجلس میں جائیں تو لوگ ہوتے ہیں، لیکن عید کے دن وہ عید کی نماز ادا کرنے کے بعد آ کے اپنے برامدے میں بیٹھ جاتے تھے اور پھر ظہر کی نماز تک بیٹھے رہتے تھے، یہ عید کے دن ہی کا معمول تھا ان کا۔ تو میں نے خیال کیا کہ یہ بہترین موقع، ایک مرتبہ تجربہ ہوا تو پھر 9 سال کم و بیش یعنی میں اس مجلس میں موجود رہا۔ اس میں بارہا یہ ہوا کہ 2-4-10 لوگ بھی آ گئے، اور ایسا بھی ہوا کہ وہ تنہا بیٹھے ہوئے اور کئی گھنٹے کے لیے، تو بہت سی باتیں ان سے پوچھنے کا، بہت سی چیزیں جاننے کا اس میں موقع بھی ملتا تھا، اور وہ بڑی شفقت بھی فرماتے تھے۔ عام حالات میں مولانا امین احسن اصلاحی کی طرح وہ بے تکلف نہیں تھے، ان کے ایک رہنما کا یا ایک لیڈر کا رکھ رکھاؤ تھا، ان کے ساتھ آپ وقت لے کے ہی بات کر سکتے تھے، اور بات بھی کرتے وقت یہ نہیں تھا کہ آپ بیٹھے ہوئے بس گپ لگا رہے ہیں۔ مولانا امین احسن اصلاحی کی خدمت میں تو ایک طالب علم کے طور پر بعض وقت گھنٹوں آپ بیٹھ سکتے تھے، اور وہ بات بھی کرتے رہتے تھے اور آپ کو کھلاتے پلاتے بھی رہتے تھے، لیکن مولانا سید ابو الحسن صاحب مودودی کا معاملہ یہی نہیں تھا، وہ ایک ایک لمحے میں ایک نظم ضبط سے زندگی بسر کرنے والا مزاج رکھتے تھے۔ تو یہ عید کا موقع ایسا ہوتا تھا کہ جس میں آپ گھنٹوں ان کے پاس بیٹھ سکتے تھے، ان سے باتیں کر سکتے تھے، ان سے پوچھ سکتے تھے۔ میں نے ماچھی ووٹ کی کشمکش کے بارے میں اسی زمانے میں ان سے سوالات کیے، ڈاکٹر اسرار احمد صاحب کی دعوت تحریک اس زمانے میں منظم ہو رہی تھی اس کے بارے میں بہت سی گفتگویں اسی موقع پر کیں، علامہ اقبال کے معاملے میں بہت سی چیزیں ان سے اسی موقع کے اوپر سنی، تو ایک اس طرح کی نوعیت تھی۔ اس میں بعض بڑے دلچسپ واقعات بھی پیش آئے، ایک مرتبہ ماہر القادری صاحب تشریف لے آئے اور انہوں نے آ کے تو وہ بیٹھ گئے، مولانا کرسی پر بیٹھے ہوئے تو وہ اس طرح مسلح بچھا ہوا تھا تو اس کے اوپر بیٹھ گئے، تو کچھ دیر الیکس لیگ کے بعد مولانا کی ایک شخصیت تھی نا، یعنی وہ بڑی دستہ لیک شخصیت تھی، معلوم ہوتا تھا کہ ناپ تول پر بات کریں گے، تو انہوں نے کہا کہ بھائی کچھ سنائیے تازہ کلام اپنا، تو اب انہوں نے وہ ایک غزل چھیڑ دی اور وہ گا کے پڑھتے تھے ماہر القادری، تو حیرت ہو گئی کہ مولانا داد کیسے دے رہے ہیں، یعنی بالکل اسی طرح جس طرح کہ عام طور پر دہلی میں داد دی جاتی ہے، وہی انداز وہی چیزیں اس طرح کی۔ ذاتی روابط تعلقات کی تو ایک داستان ہے پوری کی پوری، یعنی میں اس کو شروع کروں تو وہ کہاں سے شروع ہوگی کہاں ختم ہوگی، میں صرف خلاصے کے طور پر یہ عرض کر دیتا ہوں کہ اپنی وسعت مطالعہ کے لحاظ سے، اپنے ذہن کے لحاظ سے، مسلمانوں کی تاریخ سے اور ان کے علوم سے واقفیت کے لحاظ سے، اپنی بات کہنے کے اسلوب کے اعتبار سے، اسی طرح سے جن چیزوں کو وہ مانتے تھے ان پر عمل کے لحاظ سے وہ ایک مثالی شخصیت تھے۔ ان کی زندگی کے مختلف پہلوؤں پر گھنٹوں باتیں کی جا سکتی ہیں، تو اس وجہ سے بس ایسے چند ذاتی چیزیں میں نے آپ کو سنا دی۔
انشاءاللہ آئندہ ہم کوشش کریں گے کہ ایک ایک پہلو ان کی زندگی کا، کیونکہ آپ نے ایک اتنے عہد کے بڑے آدمی کے ساتھ اتنا طویل وقت گزارا ہے، اور ایک ذاتی نوعیت کی بے تکلفی اور رفاقت، ایک بس پہلو میں چاہتا ہوں مختصر اس پہ تھوڑی سی ہم بات کر لیں آج، وہ یہ ہے کہ ہم دیکھتے ہیں علماء پاکستان میں یا برصغیر میں خاص طور پہ علماء کی خاص جامہ زیبی حیت اور کپڑے پہننے کا انداز، تو مولانا مودودی ایک بڑی وجیہ بڑی خوبصورت شخصیت ہیں، اور ان کی جتنی تصویریں ہم نے دیکھی، ہماری تو خیر پیدائش سے بہت پہلے ان کا انتقال ہو گیا، لیکن جو بھی دیکھا ہے اس میں لگتا ہے کہ ایک وجاہت اور ایک جس کو آپ کہتے ہیں وقار، ان کے اٹھنے بیٹھنے میں، ان کے اوڑھنے اور جامہ زیبی کے اندر، تو کچھ تھوڑا سا اس بارے میں بتائیے گا۔ آپ نے ان کو ظاہری بات ہے بے تکلفی کے لمحات میں بھی دیکھا ہے، باہر بیٹھے ہوئے گھر کے باہر مجلس، عید کے موقعوں پہ بھی، اجلاسوں میں آتے جاتے ہوئے، جماعت کی سرگرمیاں، سیاسی مصروفیات، تو یہ جو ایک شخصیت کا پہلو تھا کہ کس طریقے سے پبلک میں آنا ہے، کیسی پریزنٹیشن ہونی چاہیے، اس پہ کچھ تھوڑا سا آپ بتائیے گا۔
دیکھیے عام طور پر گھر میں، یعنی آپ دفتر میں ان سے ملیں یا ان کی لائبریری میں ملیں، اسٹڈی میں ملیں، یا شام کی نشست عام طور پر عصر کے بعد بیٹھ جاتے تھے، اور اس میں اذن عام ہوتا تھا، میں چلا گیا، آپ چلے گئے، کوئی بھی آئے مل سکتا تھا ان کے ساتھ۔ اس میں تو وہ دلی کے پرانے شرفا کا لباس پہنتے تھے، یعنی کھلا پاجامہ، قمیص اوپر، یا یہ ململ کا جو کرتا ہوتا ہے، وہ عام طور پر سفید لباس پسند کرتے تھے، بلکہ جوتا بھی عام طور پر سفید ہی پہنتے تھے، اور اس میں اگر کوئی ٹوپی بھی لیں گے جیسے نماز پڑھنے کے لیے تھے تو کپڑے کی ٹوپی جیسے ہوتی ہے ہمارے یہاں اس طرح، لیکن اگر باہر جائیں گے، کسی مجلس میں جائیں گے، کہیں تقریر کرنا پیش نظر ہے، یا کوئی اس کو آپ فارمل لباس کہتے ہیں، تو اس میں بڑے اہتمام کے ساتھ چوڑی دار پاجامہ، شیروانی پہنتے تھے۔ بلکہ اس میں ایک بہت دلچسپ واقعہ ہے، وہ یہ ہے کہ میں جس زمانے میں ان کے بالکل پاس رہتا تھا تو اچانک پتہ چلا کہ ان کی طبیعت بہت خراب ہو گئی ہے، تو اس میں میں گیا وہاں پہ تو طالب صاحب ایک ان کے ملازم ہوتے تھے اور ہمارے ساتھ بھی بہت ان کی دوستی تھی. تو انہوں نے بتایا کہ کچھ 36 گھنٹے سے مولانا رفع حاجت نہیں کر سکے, یعنی پیشاب بند ہو گیا ہے. ان کو یہ تکلیف تھی پرانی بہت, یہ ظاہر بڑی تکلیف دہ صورتحال ہوتی ہے. تو ہم لوگ مولانا کے کمرے میں ان سے ملے, جس وقت کبھی طبیعت خراب ہو جاتی تھی اور آخری زمانے میں خاص طور پر, تو ان کی جو اسٹڈی ہے اسی میں ایک پلنگ یا چارپائی ڈال دی جاتی تھی تاکہ لوگ آسانی کے ساتھ ان کو مل سکیں. تو وہاں ملے, اس وقت وہ بیٹھے ہوئے تھے جیسے عام طور پر گھر میں ہوتے ہیں. اس میں طے یہ ہوا کہ اب ہسپتال ان کو منتقل کر دینا چاہیے. تو اب دیکھیے نا کہ اتنی تکلیف ہے اور اس طرح کی صورتحال میں آپ ہسپتال منتقل کرتے ہیں. تو ہم لوگ کمرے سے نکل کے باہر آ گئے, اور اس کے بعد یعنی آپ اگر ان کے گھر سے واقف ہیں تو سامنے ہے نا بالکل برآمدے میں ان کے کمرے کا دروازہ, اور دوسری سائٹ کے اوپر گھر کا, پیچھے گھر تھا تو دروازہ ادھر تھا. تو اب سب لوگ منتظر تھے کہ وہ تشریف لائیں گے تاکہ ان کو جانا ہے, گاڑی تیار تھی. وہ آئے جب تو بالکل اسی طرح جیسے کہ ہمیشہ باہر جاتے تھے, یعنی وہی شیروانی, وہی ٹوپی, وہی جوتا, ہر چیز بالکل وہی. تو یہ میں نے اس لیے بتایا آپ کو کہ اس طرح کے مواقع جو ہیں ان میں تہذیب, شرافت, کیا کہہ رہے ہیں اس کے. میں ایک مرتبہ ناروے میں تھا, اور آپ جانتے ہیں کہ میری اپنی تربیت میں ان کا بڑا دخل ہے, میں نے بہت چیزیں ان سے سیکھی ہیں, اردو زبان, اردو زبان کے آداب, اس کے بولنے کے طریقے, ان میں بہت تربیت انہوں نے کی. اور یہ کہ انسانوں کے ساتھ کیا رویہ اختیار کرنا چاہیے, اختلاف کیسے کرنا چاہیے, اس میں بڑی بے مثال شخصیت تھے. تو وہاں میں نے کسی ایک شخص کا نام لیا جس سے لوگ بہت نفرت کرتے ہیں, اور میں نے ان کے ساتھ صاحب کا لفظ استعمال کیا. تو جماعت اسلامی کے ایک نوجوان نے, انہی کے ہاں میں بیٹھا ہوا تھا وہاں ناروے میں مسجد میں, تو اس نے بہت غصے سے مجھے یہ کہا. تو میں نے ان کو بتایا کہ یہ تم کیا بات کر رہے ہو, جس شخص کے ساتھ تم وابستہ ہو ان کا معاملہ تو یہ تھا کہ چور کو بھی چور صاحب ہی کہہ کے ان کا ذکر کرتے تھے. مولانا کے یہاں کوئی کہیں رات کے وقت کوئی چور آ گیا, تو ہم لوگ پوچھ رہے تھے کہ مولانا کیا مسئلہ ہوا. انہوں نے اس وقت بتایا صبح, لیکن بعد میں نماز پڑھنے کے بعد بیٹھ گئے. تو اب وہ بیان کر رہے ہیں, تو انہوں نے کہا کہ اس طرح سے مجھے یک بیک یہ محسوس ہوا کہ وہ چٹنی کو کاٹنے کی کوشش کر رہا ہے. تو اس میں جب چور کا نام لیا چور صاحب, اس سے آپ اندازہ کر, کسی شخص کے بارے میں گفتگو کریں گے, بات کریں گے, ایک بلندی, ایک رفت. اس وقت تو حیرت ہوتی ہے لوگوں کو دیکھ کر, یعنی ان کا غصہ دیکھ کر, ان کا انتقام دیکھ کر, وہ کس پستی میں اتر کر لوگوں پہ تنقید کرتے ہیں, ان کا انداز گفتگو کیا ہوتا ہے. تو مولانا کا معاملہ تو یہ تھا کہ ایک ایسی شخصیت کی جس سے آپ زبان سیکھیں, جس سے آپ ادب سیکھیں, جس سے بات کرنے کا سلیقہ سیکھیں, جس سے ذہنی بلندی کیا چیز ہے وہ سیکھیں, جیل کیسے کاٹی جاتی ہے وہ سیکھیں, عظیمت و استقامت کے ساتھ معاملات کیسے کیے جاتے ہیں, اپنے ساتھیوں کی چیزوں کا خیال کیسے رکھا جاتا ہے. ایسا نہیں کہ ان میں خامیاں نہیں تھیں, وہ بہت سی باتیں بیان کی جا سکتی ہیں, ان پر اعتراض بھی ہو سکتا ہے, لیکن جب بھی آپ کسی شخصیت کا ذکر کرتے ہیں پیغمبر کے علاوہ, تو بہرحال وہ ایک انسانی شخصیت ہی ہوتی ہے, اس میں بشری کمزوریاں ہوں گی, بحثیت مجموعی وہ ایک بے مثال آدمی تھے.